नमस्कार अनि हार्दिक स्वागत छ कार्यक्रम हातेमालोको आजको श्रृङ्खलामा प्राविधिक कक्षाका मित्र क्षितिसँगै म पुष्कर अधिकारीको कार्यक्रम हातेमालो सुने जितिन्छ विजय एफएम 101.6 र इन्टरनेट अनलाइनको www.vijayfm.org.np मा साप्ताहिक रूपमा सुन्न सक्नुहुनेछ। कार्यक्रम हातेमालो हामी साप्ताहिक रूपमा हरेक हप्ताको शनिबार बिहान 11 बजेको विजय खबरपछि लिएर तपाईँको माझमा उपस्थित हुने गर्दछौ। कार्यक्रममा हामी लागू पदार्थ दुर्व्यसनीसँग सम्बन्धित विभिन्न विषयमा रहेर चर्चा परिचर्चा गर्नेछौँ। समाजमा व्यापक रूपमा रहेको लागू पदार्थ र दुर्व्यसनी नियन्त्रण गर्ने हाम्रो प्रयास रहनेछ। विश्वमा धेरै मात्रामा मान्छेहरू दुर्व्यसनका कारण शिकार भइरहेका छन्। हाम्रो देशमा पनि लाखौं संख्यामा मानिसहरूले दुर्व्यसनका कारण अकालमा ज्यान गुमाइरहेका छन्। हाम्रो समाजमा लागू पदार्थ भन्नाले गाँजा, चरेस, कोकिन, हिरोइन आदिलाई जनाउँछ, जसको प्रयोग गर्नुलाई नै दुर्व्यसनी भनिन्छ। यसले कसैको भलो गर्दैन। यस्ता पदार्थको नियन्त्रणका लागि हामी सबै जुट्नुपर्ने देखिएको छ। यस अघिको श्रृङ्खलामा हामी दुर्व्यसनी नियन्त्रण कसरी गर्न सकिएला र अब आउने भावी पुस्तालाई लागू पदार्थ दुर्व्यसनीबाट कसरी टाढा राख्न सकिएला भनी कुराकानी गरेका थियौँ। तर आज भने गैंडाकोटमा लागू पदार्थ प्रयोगकर्ताको अवस्था के कस्तो छ, गैंडाकोट प्रहरीले कस्तो कस्तो योजना लिएर आएको छ भन्ने विषयमा रहेर इलाका प्रहरी कार्यालय गैंडाकोटका प्रहरी नायक निरीक्षक नवीन कुमार थापाजीसँग कुराकानी गरेका छौँ। लागौँ उहाँसँग गरिएको कुराकानी सुन्नतर्फ।
सरलाई स्वागत छ विजय एफएममा।
धन्यवाद।
गैंडाकोटमा पछिल्लो समयमा दुर्व्यसनी प्रयोगकर्ताको अवस्था के कस्तो छ?
पहिला भन्दा त धेरै न्यूनीकरण भइसकेको छ, तर पनि यसको निर्मूलीकरण भने हुन सकेको छैन। किनभने अब एउटा लागोस् प्रयोगकर्ताले त्यसको लैलैमा साथीभाइले अरू पनि ल्याउने, अरूलाई पनि सिकाउने भएको हुनाले यता एकातिर हामी प्रहरीले यसको चाहिँ कन्ट्रोल गर्नको लागि अवेरनेस कार्यक्रमहरू लैजान्छौँ समाजमा, भने अर्कोतिर फेरि प्रयोगकर्ताहरूले पनि नयाँ नयाँ क्लाइन्ट्सहरू खोजेर आफ्नो सेवन गर्ने साथीहरू र यो बिक्री वितरण गर्नेले पनि नयाँ नयाँ ग्राहकहरू खोज्ने गरेकोले पूर्णतया यो निर्मलीकरण भने नभएको अवस्था छ।
साथीहरूको ग्यादरिङ हजुरहरूले पाउनु भएको छ?
यस्तो छ, यसमा अब लागु औषध प्रयोगकर्ताले अब त्यो त अब साथीभाइ त कोही सङ्गतबाट सिक्ने हो, अब होस्टेल कलेज होइन, विभिन्न एकान्त मन्दिरहरू यस्तो चौरहरू जङ्गलमा बसेर लागु प्रयोगकर्ताले प्रयोग गर्छन्। अब त्यसमा चाहिँ प्रयोगकर्ताले आफूसँग अब आर्थिक अभाव भएको खण्डमा आर्थिक भएका व्यक्तिहरूलाई खोजेर उनीहरूलाई त्यस जङ्गलमा फसाउन सकियो भने आर्थिकको जो त्यहाँबाट निस्किने भयो, त्यही भएर नयाँ नयाँ मान्छेहरूलाई उनीहरूले प्रयोगकर्ताको रूपमा पनि खोज्ने गरेका छन्, त्यस्तै देखिएको छ।
अनि लागु पदार्थ प्रयोगकर्ता पक्राउ गरिएको छ पछिल्लो समयमा?
हामीले पक्राउ गर्छौँ, पक्राउ गरेर यसलाई चाहिँ मुद्दा चलाउँछौँ। अब एकदमै मुद्दा चलाउन नमिल्ने अवस्था अथवा सुरुको स्टेज छ र चाहिँ अब उसको भविष्य बन्छ भने अब त्यसलाई चाहिँ हामीले रिहाबमा पनि पठाउने गरेका छौँ। कतिपय व्यक्ति यहाँबाट रिहाबमा गएर सुध्रेर समाजमा फेरि पुनर्स्थापना भएको अवस्था पनि छ भने अब कतिपयलाई हामीले मुद्दा चलाएर अब त्यो परिमाण हेरिकन जेल पनि गएका छन्।
पछिल्लो समयमा गैंडाकोटमा पहिलाको तुलनामा अलिक कम भयो त भन्नुभयो, पछिल्लो समयमा कस्तो कस्तो ठाउँबाट पक्राउ परेको डाटा छ हजुरसँग?
अब यो गैंडाकोटको यो अब एकान्त ठाउँतिर पक्राउ परेका
हजुर,
अनि तपाईँको मन्दिरतिर अनि यो पार्टी पौवा जङ्गलको साइडतिर रातिको गस्ती दिउँसोको गस्तीहरूले हाम्रो साधा पसल परहरूले कतिपय ठाउँमा समाचार ल्याएको पनि छ, कतिपय ठाउँमा परहरूलाई देखेर उनीहरू भागेका पनि छन्
हजुर।
अनि हामीले अभिभावकलाई ल्याएर तपाईँको बच्चा यस्तो अवस्थामा छ भनेर उनीहरूलाई अवेरनेस गरेका छन्। अब कतिलाई चाहिँ अब जेल हाल्नुपर्ने अवस्था भएकोलाई मुद्दा चलाएर जेल पनि गएका छन् र पछिल्लो समयमा आज मलाई लाग्छ 5-7 दिन अगाडि यता गैंडाकोटको यो मौलाकालिका जाने साइडतिर एउटा व्यक्ति चाहिँ लागु औषध प्रयोग गरेर सिरिन प्रयोग गरेर व्यवहारिसी अवस्थामा मकैबारीमा थियो, त्यहाँबाट खबर आएपछि हामी गयौँ। अब पहिला बिमारी हो कि भन्ने हिसाबले उद्धार गरियो, पछि उसलाई सर्च गर्दाखेरि लागु औषध सिरिन प्रयोग गरेर त्यो अवस्थामा गएर चाहिँ ओभरडोज भएर अनि हामीले मेडिकल कलेज लग्यौँ सिएमसीमा, त्यसपछि 4-5 दिन ऊ चाहिँ आइसियूमा बस्यो अनि उसको चाहिँ त्यहीँ डेथ भएर यस्तो अवस्था पनि नाजुक अवस्था छ यहाँ।
अनि लागु पदार्थ भन्नाले हामीले कस्तो कस्तो चिजको प्रयोग गरेकालाई हामीले पक्राउ गर्ने गरिएको छ?
अब यो लागु पदार्थ त्यो एन अनुसार नै हामी कारवाही गर्छौँ
र
एनमा चाहिँ जुन जुन यो पदार्थ लागु पदार्थ भनेर तोकिएको छ त्यही अनुसार गर्ने हो। मनोद्वीप पदार्थ, गाजा, चरेस, अफिम लगायत होइन, कोका र कोकाबाट बनेको झारको झारपातबाट बनेको लवणलाई समेत अब यसमा लागु औषधमा लिइन्छ। अब परापूर्व काल लागु औषध अब यिनै प्राकृतिक थिए भने अहिले आधुनिक युगमा आएर फरक किसिमका रासायनिक रसायनबाट बनेका रासायनिक पदार्थबाट बनेका हजुरको अब मेडिकल साइन्समा युज हुने त्यस्ता पदार्थको पनि दुर्व्यसन भएर औषधीजन्यलाई पनि दुर्व्यसन त्यसमा चाहिँ मिक्स गरेर लागु औषधको रूपमा युज गरेको पाइएको छ। अब डाइजोपाम फेनार्गन अब यिनीहरू एउटा औषधिकै रूपमा निस्केका चिजहरू हुन्। अब उसलाई चाहिँ गलत प्रयोग गरेर व्यक्तिले चाहिँ त्यसबाट नसा लिइरहेको अवस्था छ।
कति कति उमेर समूहका व्यक्तिहरू पक्र परेको देख्नुहुन्छ हजुरले?
यसमा त हेर्नुहोस् अब स्कुले विद्यार्थी कलेज विद्यार्थी टिनेज नै हो
हजुर
प्रायः जस्तो, तर कहिलेकाहीँ अलि 30-32 मान्छे 35 पनि छन् होइन युवाहरू छन्। अब यसमा विद्यार्थीहरू अनि यो अब फ्रस्ट्रेसनमा आएका मानिसहरू होइन पारिवारिक कलह होइन बाबुआमाको बेमेल होइन एकअर्कामा अब बाबुआमा अब टाढा बस्ने अब विदेशमा बाबु बस्ने आमाले बच्चाहरूको यहाँ राम्रोसँग अब रेखदेख गर्न नभ्याएको अवस्था अथवा बाबुआमा नै जागिरे बच्चाहरू होस्टेलमा बस्ने पर्याप्त बच्चालाई समय नदिएको त्यस्ता त्यस्ता बच्चाहरू पनि यसमा खसेका छन्।
विशेष गरी लागु पदार्थ प्रयोगकर्ता टिन एजको भन्नुभयो, यस्तो उमेर समूहका के कारणले चाहिँ यो लागु पदार्थको दुर्व्यसनीमा फस्ने गरेको पाउनु भएको छ हजुरले?
यो त हेर्नुहोस् अब एउटा चाहिँ क्युरियोसिटी हुन्छ होइन, यो खाएर के हुन्छ त हामीलाई भन्ने कुरा पनि भयो
हजुर
होइन, त्यसको नसा लिएर यस्तो हुन्छ भन्ने एउटा, अनि एउटा साथीभाइको देखा सिखी ल लै होइन, अनि बाबुआमाको रेखदेखको पहुँच नभएको, अनि अब शिक्षामा चाहिँ अब लागु औषधलाई स्कुल कलेजमा पनि राख्नुपर्ने हो, लागु औषधको प्रति एवेरनेस गर्ने शिक्षाहरू त्यसमा पनि कहीँ कतै त्रुटि भएको हो कि होइन, अब अन्य हाम्रो शिक्षा पद्धतिमा पनि केही चेन्जेबल गर्नु पऱ्यो चेन्ज ल्याउनु पऱ्यो होइन, त्यसरी चाहिँ घरदेखिबाटै सुरु हुन्छ यसको, घर स्कुल अनि साथीभाइ सङ्गति अनि समाज यो सबैले एवेरनेस गर्दै गयो भने यो चाहिँ कम पनि हुने हो। यही सबै कुराले कमी भएर नै यो चाहिँ लागु पदार्थमा व्यक्तिको आकर्षण बढ्या हो। अब फेरि खुला बोर्डर छ होइन, सजिलै पाइन्छ, अब गाँजा त हाम्रो नेपालमा जहाँ पनि उम्रिरहेको हुन्छ होइन, अब त्यसको कुनै ऊ भएन, अब जहाँसम्म प्रहरीले सुरक्षाकर्मीहरूले हामीले थाहा पाएको ठाउँमा हामीले फाँड्ने ऊ गर्ने गर्छौँ, तर यो अब एउटा एकातिर भाङ भन्ने छ हाम्रो चटनी खाने भाङ हुन्छ नि, त्यसको बुट जहाँ पनि उम्रिरहेको हुन्छ, त्यो पनि गाँजा जन्मेमै आउँछ भाङ पनि होइन, यी सबै कुराहरूले गर्दा पनि प्रभाव पर्या हो।
हामीले के चेतनामूलक कार्यक्रम गर्दैमा यो न्यूनीकरण गर्न सकिएला?
यसमा चेतनामूलक कार्यक्रम लगियो भने पक्कै पनि न्यूनीकरण हुन्छ, अब स्कुल कलेज होइन अनि त्यस्तै अब मानिसहरू बस होस्टेल अनि अब समाजमा अनि तपाईँको एवेरनेस गरेर चेतनामूलक कार्यक्रम लगायो भने यो न्यूनीकरण गर्न सकिन्छ, त्यो ठ्याक्कै समाप्त त हुँदैन किनभने यो विश्वव्यापी रोग हो होइन, अब तपाईँको यो चाहिँ खुला सीमा पनि छ हाम्रो विश्व, अब यहाँ चाहिँ आयातित पनि हुन्छ हाम्रै देशमा पनि, अब माथि बागलुङ रोल्पा रुकुमतिर गाँजा चरेसका अब लुकेर होइन व्यक्तिहरूले खेती पनि गरिरहेका छन्, कता कता अफिमको पनि खेती भएको भन्ने हामीले रुकुममा लागु औषध केन्द्रीय ब्युरोबाट त्यहाँ छापा मारेर अफिम पनि पक्राउ परेको अवस्था थियो होइन, विगतको उसमा चाहिँ तपाईँको डाटामा नेपाल लागु औषधको भए अब एउटा त ट्रान्जिटको रूपमा भइरहेको छ, व्यक्तिहरू बाहिरबाट आउँछन् यहाँबाट फेरि उठाएर लिएर जान्छन् होइन, ट्रान्जिट पनि छ, अर्को हाम्रो यहीँबाट फेरि बाहिर सप्लाई पनि हुन्छ, अब भारतको सीमा नजिक भएकोले सीमावर्ती क्षेत्रमा अब यहाँबाट सजिलै पाउँछ, 2-2.5 घन्टामा व्यक्ति यता बिरगन्जतिर पनि पुग्न सक्छ, 3 घन्टामा सुनौली पनि पुग्न सक्छ होइन, अब सजिलो इन्डियामा सजिलै पाइन्छ किन मान्छे यतातिर नेपालको मानिस गएर ल्याउँछ, उसले अब नेपालको मान्छे गएपछि त्यहाँबाट दिन्छन् होइन, उनीहरूले बेच दिन्छन्, त्यसपछि हाम्रो यहाँ ल्याएर त्यसको दुर्व्यसन हुने गरेको छ।
अनि यो लागु पदार्थ कारोबार गर्ने व्यक्ति र लागु पदार्थ प्रयोग गर्ने व्यक्तिलाई हामीले यो दण्ड चाहिँ के आधारमा दिएको हुन्छ, कसलाई बढिदिन्छ अथवा कसरी हामीले यसलाई कन्ट्रोल गर्न सकिएला? लागु पदार्थ कारोबारले गर्दा नै लागु पदार्थको प्रयोगकर्ता बढिरहेको छ, कारोबार जसले गरेको छ त्यो व्यक्तिलाई हामीले समात्न सकियो त्यसको न्यूनीकरण गर्न सकियो भने त प्रयोगकर्ताले लागु पदार्थ नपाएको कारणले चाहिँ उसले प्रयोग गर्न सक्दैन नि त, यसमा चाहिँ हजुरको कस्तो धारणा छ?
अब यो लागु औषध त यो विश्वव्यापी नेटवर्किङ यो बिजनेस नै जस्तो हो हेर्नुहोस्, कारोबार होइन, अब लागु औषध व्यापारीहरू पहिला सङ्गठित अपराधमै आउँछ हेर्नुहोस् होइन, अहिले हाम्रो नेपाल प्रहरी नेपाल यसमा चाहिँ एनमा चाहिँ यसलाई सङ्गठित अपराधमा हामीले राखेका छौँ, सरकारले राखेको छ होइन, अब सङ्गठित अपराध भएको हुनाले तपाईँको यसको चाहिँ जालो ठुलो छ, नेटवर्क ठुलो छ, तर कस्तो भने जहिले पनि यो प्रयोगकर्ताहरू अगाडि देखिने सिन हुने
र
यो बिक्री वितरण गर्ने जुन छ डिलर छ त्यो चाहिँ अनसिन हुने यो अवस्था छ, र अब यो अहिले चाहिँ फेरि अहिले नयाँ सिनारी के छ भने सानो ग्रुपमा एउटा प्रयोगकर्ता एउटा बिक्री वितरण गर्दा बिचै अब अहिले चाहिँ यिनीहरू चाहिँ सानो ग्रुपमा पनि देखियो सोचिएको छ होइन। प्रयोगकर्तालाई भन्दा कानुनमा बिक्री वितरण गर्नेलाई सजाय धेरै छ। अब तर पक्राउ चाहिँ प्रायसो प्रयोगकर्ता परेका छन्। प्रयोगकर्तालाई एनमा सजाय प्रयोगकर्ताको हकमा थोरै छ। त्यसमा पनि परिमाण हेरिन्छ। प्रयोगकर्ता हुँ त भन्छ तर उसँग धेरै परिमाण छ भने उसलाई त्यो अनुसारको सजाय बढी हुन्छ होइन। बिक्री वितरण गर्ने जुन क्षतिलाई चाहिँ पक्राउ नपरेका होइनन्, त्यस्ता बिक्री वितरण गर्ने पनि पक्राउ परेका छन् र विभिन्न त्यो आफ्नो कति परिणाम छ त्यो अनुसारको उनीहरूले सजाय जेलमा सजाय काटिरहेको अवस्था पनि
जसले लागु पदार्थ दुर्व्यसनी प्रयोग गरेको छ उसलाई हामीले डिटेल रूपमा उसले कुन ठाउँबाट ल्यायो कुन साथीबाट ल्यायो भनेर अनुसन्धान गहिरो रूपमा गर्न सकियो भने त त्यो लागु पदार्थ कारोबार गर्ने व्यक्ति पनि पक्राउ पर्न सहज हुन्छ होला नि सर।
त्यो त हो सर, अब तपाईँले भन्ने कुरा सही हो। अब हामीले यो पक्राउ परिसकेपछि कतिपय ठाउँमा उनीहरूले तपाईँको यो लागु पदार्थ प्रयोगमा चाहिँ भिक्टिम को त भन्दा अब जो प्रयोगकर्ता छ उही नै भिक्टिम हो होइन। भिक्टिम नै पछि गएर अब तपाईँ अब व्यक्ति अबले चाहिँ अरूलाई चाहिँ उ नगरेको हुनाले अब लागु औषधको तपाईँको अब आफै स्वयं प्रयोगकर्ता नै यसमा चाहिँ पीडित हुन्छ। अब उसले आफ्नै घरको सम्पत्ति सकेका हुन्छ, आफ्नै परिवारलाई दुःख दिया हुन्छ होइन। त्यसले गर्दाखेरि अब त्यहाँ हामीले पक्राउ गरिसकेपछि पनि प्रायःसो उसैकोलाई अब के गर्नुपर्ने भन्ने अवस्था आउँछ। हामीले अनुसन्धान त अगाडि लैजान्छौँ। नेटवर्किङ बिजनेस भएको हुनाले तपाईँको ठ्याक्कै यसमा अब हामीले अनुसन्धान गर्दै जाँदा कतिपय ठाउँमा डिलरहरू पनि पक्राउ परेको छ भने कतिपय ठाउँमा पछि गएर चाहिँ उनीहरूको कनेक्सन टुट्ने उनीहरूको कोड भाषाहरू हुन्छ अनि तपाईँको अब त्यो प्राय प्रयोगकर्ताले प्रायःसो बताउनु पनि चाहँदैन कहाँबाट ल्याएको भनेर। अब गर्दै जाँदाखेरि बिचमा गएपछि उनीहरूको कोड भाषा हुन्छ, एउटा मान्छे पक्राउ परेपछि त्यो मोबाइलबाटै उनीहरूले एक दुईचोटि तिनचोटि कल आएपछि उनीहरू त्यहाँ थाहा पाइहाल्छ यिनीहरूले अब पक्राउ पऱ्यो हाम्रो क्लाइन्टहरू पक्राउ पऱ्यो प्रयोगकर्ता भनेर उनीहरू त्यसपछि तपाईँको होस्टाइल हुने अवस्था पनि छ।
त्यसको लागि हामीले अझै मेहनत गरेर नयाँ प्रविधि अपनाएर लागु पदार्थ कारबाहीहरूलाई पक्राउ गर्ने केही प्रविधिहरू अथवा केही योजनाहरू गैँडाकोट प्रहरीले ल्याएको छ।
यस्तो छ, अब गैँडाकोट प्रहरीले त अब आफ्नै हाम्रै संयन्त्र अनुसार गरिरहेको छौँ होइन। अब स्कुलमा कलेजमा विद्यालयमा अवेरनेस गर्ने, त्यसपछि गएर हाम्रा दादा पुस्ताकहरूलाई पठाउने, कतिवटा सुराग आयो भने त्यहाँ गएर हामीले कारवाही गर्ने, त्यो सबै भइरहेको छ। र अब देशव्यापी रूपमा हाम्रो लागु औषध ब्युरो छ काठमाडौँमा होइन, उसले चाहिँ अहिले भर्खरै पनि तपाईँको यो 24 गतेदेखि 27 गतेसम्म पोखरा गएर तालिम गरेर नै आएको हो जेठको महिनामा। त्यहाँ चाहिँ हाम्रो 3 दिने तालिम थियो। अब त्यो तालिम फेरि तपाईँको यहाँबाट मध्यपश्चिम जाँदैछ होइन। अब
त्यो तालिमले चाहिँ केही प्रभावकारी बनाउला भन्ने कुरा सोच्नुभएको छ।
त्यसमा हामीहरू 30 जना अफसरको त्यहाँ सहभागिता थियो यो क्षेत्रको होइन। यो क्षेत्र भनेपछि तपाईँको अब पुरानो भनौँ न 16 जिल्ला पश्चिमाञ्चल क्षेत्रको सबै मुद्दा हेर्ने कार्यालयका अफिसरहरू होइन त्यहाँ चाहिँ गएका थियौँ र त्यहाँ तालिम भएको थियो। हाम्रो एसएसपी साहब अहिले धिरु बस्ने साहब तत्कालीन एसएसपी अहिले उहाँ बडुवा भएर डिआइजीमा नाम गइरहेछ, उहाँले नै लिएर आउनुभएको थियो कार्यक्रम। उहाँको टिमै आएको थियो र त्यो टिमले चाहिँ लागु औषध पहिचान, लागु औषध कसरी न्यूनीकरण गर्ने, यसको विगतको इतिहास के हो होइन, यो कसरी चाहिँ यस्तो रूपमा फैलियो, यो सबै विषयमा हामीलाई 3 दिनको ओरिएन्टेसन क्लास थियो। त्यसले मलाई लाग्छ सबै जतिजना हामी सहभागी थियौँ सबैले चाहिँ सकारात्मक त्यहाँबाट राम्रो ज्ञान पाएका छौँ र अब त्यो अनुरूप नै हामीले आफ्नो फिल्डमा काम गर्छौँ।
लागु पदार्थ प्रयोगकर्ता कुन समयमा कति बेलाको टाइममा बिहान दिउँसो बेलुका चाहिँ प्रयोगकर्ता भेटाइरहनु भएको छ?
यस्तो छ सर, यसमा अब प्रायःसो बिहानै त त्यस्तो हुँदैन, अब अलि 10 बजेपछि अथवा दिउँसो भनौँ साँझको समयमा अब उनीहरू अब पहिला त भेट हुनु पऱ्यो ल्याउनु पऱ्यो होइन, अनि एकान्त ठाउँ रोज्नु पऱ्यो। अनि त्यसो गर्दाखेरि लगभग यो दिनकै समयमा हो, यो राति होइन। अब लागु औषध पनि अब तपाईँको अब सामान्य रूपमा खाए अब तपाईँको अब रक्सी पनि लागु अब एउटा ऊ हो अब
त
मादक पदार्थमा आयो। अब तपाईँको अब त्यसलाई चाहिँ अब बिहानदेखि बेलुकीसम्म खान्छ जुन पदार्थ अब धेरै मान्छेले सेवन गर्छ त्यसमा आधी हुन्छ होइन। अब भने त्यो अब यस्ता यी रक्सी खाने अब चुरोट खैनी बिडी सुर्ती यो पनि लागुमै आउँछ, तर यो सरकारले चाहिँ यसमा चाहिँ सरकारले नै अनुमति दिएको लागु पदार्थ भएको हुनाले त्यसको आफ्नो सिस्टम छ होइन, राज्यलाई कर बुझाएको छ। त्यो तिनीहरूको प्रयोगकर्ता त अब धेरै नै छन् समाजमा, तर यो वर्जित गरेको सरकारले ब्यान्ड गरेको होइन जुन चाहिँ प्रयोग गर्न नपाउने लागु पदार्थ जसले प्रयोग गर्छ तिनीहरू लुकिछिपी गर्ने र त्यस्तै समय अनुकूल पार्ने भएको हुनाले यो प्रायःसो दिउँसो 9-10 बजे पछाडिको समयमा जस्तो अब लिन जानु पऱ्यो ल्याउनु पऱ्यो होइन, उता ल्याएर यहाँ पुर्याउनु पऱ्यो अनि त्यो प्राप्त प्रयोगकर्ताले प्राप्त गर्दाखेरि दिउँसोकै समय जस्तो प्रायः दिउँसो र साँझको समय देखिएको छ। तपाईँको अब जुन ट्याक्स लिएर सरकारले खाना हुने अमलको रूपमा जुन छन् अब रक्सी चुरोट सुर्ती खैनी बिडी अब त्यो त अब बेचिरहेको छ, त्यही पनि निश्चित दोकानलाई तोकेर होइन अब उमेर समूह तोकेर महिलालाई नदिने गर्भवतीलाई नदिने बच्चा बच्चीलाई नदिने त छँदैछन् होइन त्यो अब सबै ठाउँमा अनुगमन पनि भइरहेको छ जिल्ला प्रशासन कार्यालयबाट
यो अनुगमन चाहिँ कतिको प्रभावकारी भएको छ
प्रभावकारी नै छ अब जहाँ गरिएको छ त्यो ठाउँमा त यो प्रभावकारी छ होइन
हाम्रो गैँडाकोट क्षेत्रमा पनि विभिन्न पसलमा सानो बालबालिकाहरू पनि चुरोड आफ्नै प्यारेन्ट्सको लागि पनि लिन गएको देखिरहेको छ यसको लागि चाहिँ यो न्यूनीकरण कसरी गर्न सकिएला यसका योजनाहरू कस्तो कस्तो बनाउनु भएको छ
अब यसमा हामीले दोकानमा त त्यो अब त्यो ठुलो अक्षरले देखिने गरेर स्टिकरै टाँस्ने भन्ने कुरो छ होइन अब कति यो साइजको स्टिकरहरू टाँस्ने नदिने दोकान पसलेले पनि नदिने बच्चाहरूलाई भन्ने कुरा छ त्यहाँ हाम्रो फेला परेछ भने यसमा जरिमाना पनि छ होइन सार्वजनिक स्थलमा धुरोपान गर्न पनि पाइएन अब कतिपय ठाउँमा चाहिँ तपाईँको अब यो जनचेतनामूलक कार्यक्रम पनि लानुपर्ने अवस्था छ घरको अभिभावकले पनि त्यो गर्नु भएन अब आफूले खाने हो भने अब आफै समयमा निश्चित समयमा उपस्थित भएर किन्नु पऱ्यो अब बच्चाहरूलाई पठाउने जाल लिएर आइज भन्ने कुराहरू गर्नु भएन यी सबै कुराहरू हामीले एउटा चाहिँ सन्देश पठाउन सक्यो भने न्यूनीकरण हुन्छ यसको
यो पाटो त फरक भयो विशेष गरी लागु पदार्थ भन्नाले गाँजा भाङ कोकिन हिरोइन आदि पर्छ नि यसको न्यूनीकरण गर्नको लागि आफ्नो घर परिवारको तर्फबाट घर परिवारका आफ्नो प्यारेन्ट्सहरूलाई के सुझाव दिन चाहनुहुन्छ हजुरले
अब यसमा यो ब्राउन सुगर कोकिन होइन हिरोइन स्म्याक होइन अब गाँजा चरेस अब यी सबै छन् अफिमहरू छन् अब यस्ता प्रयोगकर्ताका अभिभावकले भनौँ कुनै नर्मल अभिभावकले आफ्नो बच्चा कति समयमा कहाँ जान्छ कति बजे ऊ फर्कियो होइन उसले शिक्षा कस्तो लिइरहेको छ उसको साथी सङ्गति कस्तो छन् उसको आवश्यकता कति छ उसले पैसा आवश्यकताभन्दा धेरै पैसा उसले मागेको छैन घरबाट महँगा महँगा सामानहरू चोरी भएर हराएका छन् छैनन् होइन त्यो सबै कुराहरूको उनीहरूले वाच गर्नु पऱ्यो होइन हेर्नु पऱ्यो बच्चालाई पर्याप्त समय दिन पऱ्यो होइन बच्चाको चाहना बुझ्नु पऱ्यो कम्तीमा पनि वर्षमा एक ठाउँमा एकचोटि बच्चालाई लिएर कहीँ नयाँ ठाउँमा जाने उनीहरूलाई यसो मनोरञ्जन पनि दिने यी सबै गऱ्यो भने घर परिवारबाटै माया ममता पाएर घर परिवारको हेरचाह र रेखदेख पायो भने सायद बच्चाहरू त्यो कुरा त खस्न सक्दैन जसलाई
लागु पदार्थ दुर्व्यसनी नियन्त्रण गर्नको लागि सबैभन्दा ठुलो भूमिका कसको रहला प्रहरी समाज र परिवार
यो त सबभन्दा सुरुमा हेर्नु परिवार नै हो किनभने पहिले सुरु नै कसैको घरमा गएर प्रहरीले देख्न सक्दैन होइन तब त्यो चाहिँ व्यक्ति लगभग फसिसकेको अवस्थामा भएपछि बल्ल यो फेरि समाजमा आउने हो अनि समाजले देखेपछि अनि प्रहरीमा आउने हो होइन प्रहरी पनि समाजको एउटा अङ्ग भएकोले प्रहरीले पनि समाज सँगसँगै काम गर्ने भएको हुनाले त्यो समाजमा त्यो कुरा बाहिर आउँछ तब प्रहरीमा पनि त्यो आउने हो त्यस कारणले सबभन्दा सुरुमा चाहिँ यसको भूमिका चाहिँ घर परिवारमै रहन्छ अब घर परिवारबाट चाहिँ तपाईँको राम्रो सभ्य समाज बनाउनलाई समाजको दायित्व रहन्छ हेर्नुहोस् होइन अनि त्यसपछि अब एन कानुनका कुरा तपाईँको कारवाही गर्ने एवेरनेस लाने न्यूनीकरण गर्ने अब चेतनामूलक कार्यक्रम लाने पक्राउ परेकालाई कानुनी दण्ड सजायको कटघारामा उभाउने काम चाहिँ प्रहरीको रहन्छ र प्रायः यसमा चाहिँ मुख्य चाहिँ सुरुवाती घरमै नै भएको हुनाले यसको सुरुमा घरबाटै यसको चाहिँ न्यूनीकरण गर्न व्यक्ति स्वयं आफै सचेत हुनुपर्ने अवस्था छ
अब हामी कार्यक्रमको अन्तिमतिर आइसकेका छौँ र अब आउने योजनामा गैँडाकोटलाई दुर्व्यसनी प्रयोगकर्ता न्यूनीकरण गर्न अथवा यहाँ हरेकलाई जनचेतना फैलाउनको लागि कस्ता कस्ता योजनाहरू कार्यक्रमहरू तयार पारियो
समाजमा पनि अब हाम्रो वार्तालाप अभिभावकहरूले सुन्नुभयो भने प्रभावकारी होला होइन अब हाम्रो पुरानो कार्यक्रम त हाम्रो यथावत छँदैछ होइन जनचेतनामूलक कार्यक्रम कलेज स्कुल विद्यालय अनि समाजमा तपाईँको लाने कार्यक्रम छँदैछ युवाहरूमा अझै तपाईँको यो वर्ष थप माथिबाट अब अरू के आउँछ बुलेटिनहरू आउँछन् होइन कति हाम्रो यहाँको प्रहरीलाई दक्ष बनाउने अनि तालिममा पठाउने होइन अब हाम्रो जवान भाइहरू हलदार भाइहरूलाई हलदार जवानलाई पनि त्यसमा लागुको तालिम हामी पठाउँछौँ र अफिसरले पनि यो तालिम लिन्छ होइन र चाहिँ तालिमबाट सिकेका कुराहरू हामी फिल्डमा उतार्छौँ र चाहिँ आउँदा दिनमा योभन्दा अगाडि मैले अघि नै यहाँसँग कुरा गर्दा पनि थाहा पाएँ गैँडाकोटमा महिलाहरूको पनि लागु पदार्थ दुर्व्यसनमा सहभागिता उल्लेखनीय थियो भन्नुभएको थियो होइन अब यो वर्ष चाहिँ अलिकति देखिएको छैन र अर्को वर्ष चाहिँ महिला पुरुष कोही पनि नहोस् वर्ष न्यून एकदमै जिरोमा आओस् तै पनि अब जिरोमा नआए पनि आउन नसके पनि यो सङ्ख्या चाहिँ हामी घटाउने
घट्दै
हामी चाहिँ यो सङ्ख्या घटाएर तल नै झार्ने उसमा छौँ यो माथि चाहिँ बढ्न हामी दिँदैनौँ त्यसको लागि चाहिँ हामीबाट सक्दो अब हामीले उपलब्ध स्रोत साधनको भरपूर प्रयोग गरेर हामीले यो काम गर्छौँ
सर धेरै धेरै धन्यवाद छ व्यस्तताको बावजुद पनि हजुरले मलाई समय दिनुभयो यहाँलाई धेरै धेरै धन्यवाद
ल सरलाई पनि धन्यवाद अब मेरा कुराहरू तपाईँको एफएमबाट प्रसारण गरेर समाजमा व्यक्तिमा होइन परिवारमा पुग्ने अवसर दिनुभयो यसको लागि धेरै धेरै धन्यवाद
यिनै कुराकानी सँगसँगै कार्यक्रम हातेमालोको अन्त्यतिर आइसक्यौं। कार्यक्रम सुनिसकेपछि तपाईँलाई कस्तो लाग्यो? सुझाव सल्लाह र प्रतिक्रिया दिन चाहनुहुन्छ भने कार्यक्रम हातेमालो विजय एफएम 101.6 गैंडाकोट 8 नवलप्रासीको ठेगानामा पत्रचार गर्न सक्नुहुनेछ। हस्त, आजलाई कार्यक्रम हातेमालो यति नै। यतिन्जेल कार्यक्रम सुनिदिनु भयो तपाईँलाई धन्यवाद, र मलाई प्राविधिक कक्षाबाट साथ दिनुहुने मित्र क्षितिजलाई पनि धन्यवाद भन्दै कार्यक्रम हातेमालोमा चेतनामूलक साङ्गीतिक आवाज छोड्दै म पुष्कर अधिकारी पनि बिदा हुन चाहन्छु। हस्त, नमस्कार।
आस मात्र चलेको छ, आशाको बाँध टुटेको छ, आज भोलि भन्दा भन्दै समय ओह्रालो लागेको छ। तैपनि आमाको साहस छ, भन्छिन् है युवा लागु पदार्थ छाडिदे, लागु पदार्थ छाडिदे। आफ्नो दिलमा चोट लगाई हेर, तिमीलाई कस्तो हुन्छ होला। तै पनि आमाको साहस छ, भन्छिन् है युवा लागु पदार्थ छाडिदे, लागु पदार्थ छाडिदे। हे सक्यो मन को घाव मनमै छ, मन को बाँध फुटिसक्यो मन को घाव मनमै छ, मन सँगै हुन्छु मनलाई सुनाउँछु, मनैलाई थाहा छ व्यथा कस्तो छ। तै पनि आमाको साहस छ, भन्छिन् है युवा लागु पदार्थ छाडिदे, लागु पदार्थ छाडिदे। छाडिदे, लागु पदार्थ छाडिदेऊ।